नमस्ते श्रोताहरू, म देवी पोखरेल। आजको कार्यक्रम युवा संसारमा तपाईँलाई स्वागत गर्न चाहन्छु र मसँग आज हुनु पर्ने निरु हो, तर निरु अलिकति ढिलो भयो भनेर मैले खबर पाइसकेको छु, सायदै आउँदै होलान्। र आजको आज नोभेम्बर 10 तारिक 2013 सालको कार्यक्रम 13 यस युवा संसार कार्यक्रममा म तपाईँलाई स्वागत गर्दै आजको कार्यक्रम सुरु गर्न चाहन्छु। र आजको कार्यक्रममा गीत संगीत, निकै रमाइलो रमाइलो गीत संगीत, भुटानी आर्टिस्टका गीत संगीत पनि हामीले तपाईँलाई सुनाउने कोसिस गर्नेछौँ। त्यसपछि त्यसका अलावा हामीसँग अरू सामग्रीहरू के छन् भन्दाखेरि, हामीले एडलेडमा शहीदका लागि देउसी भन्ने हामीले थाहा नै पायौँ, त्यस विषयमा थोरै जानकारी हामीलाई दिँदै हुनुहुन्छ त्यस आयोजक समितिका तर्फबाट दुई व्यक्तित्वहरूले। त्यस त्यो इन्टरभ्यू नछुटाउनु होला, तपाईँ रेडियो सेट छोडेर कतै पनि नजानु होला। र त्यसपछि कम्युनिटी एनहान्समेन्ट अनि अरू निकै राम्रा राम्रा सामग्रीहरू पनि हामीसँग रहेका छन्। र रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा तपाईँले सुन्न सक्नुहुन्छ भने रेडियो .edu.au मार्फत संसारभर लाइभ सुन्न सक्नुहुन्छ। मलाई लाग्यो निरु स्टुडियोमा ठ्याक्क हाजिर भइसकेको छ।
हेलो देवी, के हो यस्तो साह्रो एक्लै एक्लै प्रोग्राम चलाउने, मलाई नपर्खिकन?
मैले अघि नै मेसेज आएको थिएँ नि त, अब म अलिक ढिलो हुन्छु होला भनेर, अब समयले पर्खिन्न, 5:30 त बजिसक्यो।
त्यस्तो त भएन नि त, सहकर्मी साथी नआइकन चलाउनु त।
5:30 भइसकेपछि समयले त हामीलाई पर्खिन्न, अब मैले एक्लै भए पनि कार्यक्रम सुरु गर्नु पर्यो। थ्याङ्क गड तिमी समयमा आइपुग्यो।
तर पनि ठिकै छ। नमस्ते साथीहरू, म निरु, अहिले सुनिरहनु भएको छ युवा संसार, अनि देवीले भनिहालिसकेको छ हाम्रो कन्टेन्टको बारेमा। मैले पनि एउटा छोटो होइन डेस्टिनेसन, जुन होलिडे सुरु हुन लागिरहेको छ, कति इक्जाम्स आइरहेको छ होला, त्यसको लागि चाहिँ अल द बेस्ट भन्न चाहन्छु। र इक्जाम पछि भनेको होलिडेजको प्लानिङ्सहरू तपाईँहरू गरिरहनु भएको छ होला, त्यसको लागि पनि मैले अलिकति भ्यायो भने डेस्टिनेसन ट्रिपहरू कता कता जाँदाखेरि साउथ अस्ट्रेलियामा राम्रो हुन्छ भनेर त्यसको छोटो जानकारी लिएर आएकी छु।
मैले पनि अलिकति समय रहँदाखेरि, अन्तिम समयमा समय रहँदाखेरि, अहिले सबैलाई प्राय प्राय नेपाली दाजुभाइहरूलाई सबैलाई थाहा छ, एउटा यस्तो राम्रो गीत इन्टरनेटमा भाइरल भएर चलिरहेको छ, त्यो सन्डे मर्निङ लभ यु, मन्डे मर्निङ लभ यु भन्ने, त्यस विषयको त्यस गीतको पनि अलिकति हामी चिरफार गर्नेछौँ, यदि समय रहेमा, समय नरहेमा हामी अर्को कार्यक्रममा पक्का पनि गर्नेछौँ। र थाहा छ निरु, आज हाम्रो सहकर्मी विकास धमलाजीको सुपुत्र असीम धमलाको जन्मोत्सव परेको छ। अहिले अघि मैले भर्खरै फेसबुकमा देखेको थिएँ, उहाँहरू अहिले जन्मोत्सव मनाउन, बर्थडे मनाउनलाई निकै धमाधम जस्तो लागिरहेको थियो फेसबुकमा। यही कार्यक्रमबाट हामी विकास धमला र उहाँको सुपुत्र, विशेष गरेर
उहाँका
छोरालाई चाहिँ हामी यहाँबाट ह्याप्पी बर्थडे
भन्न चाहन्छु युवा संसारको टिमबाट, होइन त? र जति पनिको बर्थडे आज परेको छ होइन, र युवा संसारको टिमबाट यहाँहरू सबैजनालाई धेरै धेरै शुभकामना,
हामी शुभकामना दिँदै। र तपाईँलाई यदि कसैले त्यस्तै बर्थडेको शुभकामना दिनु पर्यो भने हामी यहाँ हाजिर छौँ, तपाईँले पक्का पनि हामीलाई फेसबुक मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। के हो मेरो फेसबुक?
हाम्रो फेसबुकको नाम रहेको छ युवा संसार, हामीलाई लेख्न सक्नुहुन्छ या फिर हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ होइन, यदि अब नेक्स्ट विकको लागि अथवा होइन गर्न चाहनुहुन्छ भने। हाम्रो इमेल आइडी रहेको छ yuva.sansar@hotmail.com।
साथै हामीलाई स्टुडियोमा फोन गर्न चाहनुहुन्छ भने 8313-5000, यानि कि 8313-5000।
यो भन्नु चाहिँ नबिर्सिनु होला देवी, कि किनभने हाम्रो कुन कुन श्रोताहरूले चाहिँ मलाई लेख्नु भएको थियो होइन, उहाँहरूले चाहिँ के भन्नुभएको थियो भने, जस्तै एडलेटबाट होइन आउट अफ इन्ट्रेस्टेड गर्ले चाहिँ, उहाँले चाहिँ अब जुन हामी नम्बर दिन्छौँ नि उहाँले चाहिँ त्यो ट्राई गर्नुहुन्छ, तर इन्ट्रेस्टेडकोहरूले चाहिँ 08 लाउनुपर्छ अगाडि।
08 नलाई चाहिँ यहाँ फोन आउँदैन श्रोताहरू, बाहिर यदि हामीले सुनिराख्नु भएको छ इन्ट्रेस्टेड, अनि यानि कि अन्य देशहरूमा सुनिराख्नु भएको छ भने 00061 यानि कि +61 अनि 8 अनि 8313-5000 सम्पर्क गर्न सक्नुहुनेछ। र हामी कति पनि ढिलो नगरी पहिला हामी एउटा गीतबाट सुरु गर्छौँ। मसँग रहेको छ निकै पुरानो, धेरै पुरानो पनि होइन, राम्रो निकै सुमधुर गीत छ, द एक्स ब्यान्डको लुक्नदेऊ मलाई तिम्रो काखमा भन्ने निकै सुमधुर गीत आज मैले ल्याएको छु। त्यही गीतबाट हामी कार्यक्रम सुरु गर्नेछौँ र त्यसपछि हामी न्युज र अन्य सामग्रीहरू चाहिँ प्रस्तुत गर्नेछौँ। द एक्स ब्यान्डको लुक्नदेऊ मलाई।
त्यहाँ धेरै शीतल छ, निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ, लुक्न देऊ मलाई तिम्रो केशमा, त्यहाँ धेरै शीतल छ, निदाउन देऊ तिम्रो परेलीमा, त्यहाँ धेरै सपना छ,
लुक्न देऊ मलाई तिम्रो परेलीमा एकदमै सुमधुर गीत सुन्नुभयो एक्स ब्यान्डको एकदमै पुरानो चलेको र अहिले पनि एकदमै मनपर्ने गीत अब भने चाहिँ कार्यक्रममा पालो भएको छ युवा गतिविधिको
हजुर म सुरु गर्दैछु अमेरिकाको म्यासाचुसेट्सको वचेस्टरमा गत बुधबार 31 वर्षीय भुटानी युवा रत्न भट्टराईको हत्या भएको छ उक्त हत्या अर्का अमेरिकी 23 वर्षीय युवा एल्डो डाम्फेले गरेका हुन् मृतक भट्टराई स्थानीय यू मास मेमोरियल मेडिकल सेन्टरमा मानसिक रोगको उपचारका लागि 10 दिन अघिदेखि त्यहाँ भर्ना भएका थिए हत्यारा डाम्फे पनि सोही अस्पतालमा मानसिक रोगको उपचार गराइरहेको बुझिएको छ भट्टराई आमा बहिनी र भान्जासँग बस्दै आएका थिए उहाँको अन्त्येष्टि नोभेम्बर 11 तारिकका लागि तय गरिएको छ समाचार छ भने हत्यारालाई डिसेम्बर 11 तारिकमा अदालतमा हाजिर हुनका लागि आदेश गरिएको छ यस्तै अरू प्राप्त समाचारमा यसअघि अमेरिकाका विभिन्न राज्यमा 76 वर्षीय लक्ष्मण गुरूङ 40 को दशकका रामबहादुर थापा उमेर नखुलेकी गंगा पौडेलले पनि आत्महत्या गरेको समाचार प्राप्त भएको छ अमेरिकामा भूटानी बुद्धिजीवी वीरेन्द्र ढकालले भर्खरै सम्पन्न क्लार्कटन सिटी काउन्सिलको स्थानीय निर्वाचन सानो मत अन्तरले पराजय बेहोर्नु परेको समाचार छ नोभेम्बर 6 घोषित निर्वाचन नतिजामा ढकालले आफ्नो प्रतिद्वन्दी सोमाली अमेरिकन अहमद हसनसँग 18 मतको फरकमा हार स्वीकार्नु परेको थियो उक्त वार्डमा भूटानी अमेरिकी भन्दा सोमाली अमेरिकी मतदाताको संख्या बढ़िरहेका कारण आफू पराजित भएको ढकालको कथन रहेको थियो। ढकालका अनुसार यस पटकको निर्वाचनमा थोरै मात्र भूटानीहरूले मतदाता अधिकार प्राप्त गरेका थिए। सिडनीका एक प्रतिभाशाली भूटानी युवा टीका खतिवड़ा स्थानीय भोकेसनल एजुकेशन ट्रेनिङ स्टुडेन्ट अफ द इयर अवार्डका लागि 17 जनाको सूचीमा छनौटमा परेका छन्। उक्त अवार्ड समारोह नोभेम्बर 19 दिन ब्ल्याकटन काउन्सिल सिभिक सेन्टरमा हुने भएको छ। खतिवडा हाई स्कूल सर्टिफिकेट एचएससी अन्तर्गत इभेन्स हाई स्कूलमा कन्स्ट्रक्सनका विद्यार्थी हुन्। इन्स्टाल कार्पेन्ट्रीका बिजनेस ट्रेनर फ्लोरियन आयनका अनुसार उनी एक प्रतिभाशाली विद्यार्थी हुन् र सबै कुरा उत्कृष्ट गुणस्तर हिसाबले तयार गर्दछन्। आफू सधैँ एक कार्पेन्टर हुन चाहेको बताउने खतिवडा अवार्डका लागि मनोनयनमा परेकोमा राम्रो लागेको कुरा भूटान न्यूज नेटवर्कसँगमा बताएका छन्। उनी आफ्नै व्यापार चलाउने उद्देश्यले बिजनेस म्यानेजमेन्टको तालिम लिइरहेको बताउँछन्। पेमागस्टल जिल्लाको नानुङ सुमार निर्वाचन क्षेत्रमा पुनः ड्रुकफेन्चुन छोकपा डीपीटीकै जित भएको छ। गत नोभेम्बर 9 सम्पन्न उपनिर्वाचनमा डीपीटीकी देशेन जाङमो पिपल्स डेमोक्रेटिक पार्टी पीडीपीका पेमा वाङचुकलाई हराउँदै त्यस क्षेत्रका नयाँ सांसद भएकी छन्। पूर्व प्रधानमन्त्री जिग्मे वाइथिनलेद्वारा गत अगस्तमा राजीनामा दिएपछि उक्त उपनिर्वाचन गर्नु परेको थियो। यस उपनिर्वाचनमा 8,277 मतदाता मध्ये केवल 35% यानि कि 2,913 मात्र भोट दिएको खबर छ। गुगलको भिडियो सेयरिङ साइट युट्युबले सन् 2014 आफ्नो सेवामा शुल्क लाग्ने व्यवस्था गर्न लागेको समाचार नागरिक न्यूजले छापेको छ। उक्त समाचारका अनुसार संगीत सदस्यता सेवा मार्फत युट्युबले गीत चुनेको भिडियो हेरेको पैसा तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो। युट्युबमा बानी परिसकेकाले पे गेटमा गएर क्रेडिट कार्ड वा पेपलबाट पैसा तिर्न सक्ने सिस्टम युट्युबले बनाएको छ। पैसा तिरेपछि प्रयोगकर्ताले म्युजिक मेम्बरसिप सर्भिसको प्लान छान्न सक्नेछन्। पैसा तिरेका ग्राहकलाई युट्युबले विज्ञापन बिनाका सामग्री एक्सेस दिनेछ। तपाईँ यदि पैसा तिर्न सक्नुहुन्न भने चिन्ता नगर्नुहोस्। युट्युबले पैसा तिर्न सक्नेहरूको लागि विज्ञापन सहितका सामग्री उपलब्ध गराउनेछ। युट्युबको यो कदमले पप गायक जस्टिन बिबरको लगानी रहेको म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटिफाईलाई असर पार्ने बताएको छ। सुरुमा मोबाइल प्रयोगकर्ताका लागि मात्र ल्याइने लागेको यो योजना एक महिनाको $10 पर्नेछ। त्यसका लागि युट्युबले नयाँ मोबाइल एपको डिजाइन गरिरहेको छ। युट्युबका 60% प्रयोगकर्ता भने मोबाइलमै निर्भर रहेका छन्।
हजुर, भर्खरै सुन्नुभयो युवा गतिविधि। देवीले एकदमै राम्ररी भन्नुभयो। आज चाहिँ मैले भनिनँ, म ढिलो भएको कारणले गर्दाखेरि चाहिँ होइन,
मैले प्रस्तुत गरेँ। युवा गतिविधि भन्दा पनि बढी भुटनिस हाम्रो भुटानी जगतसँग सम्बन्धित समाचारहरू अलिकति मैले प्रस्तुत गरेँ र एउटा युट्युबको समाचार थियो त्यो पनि मैले प्रस्तुत गरेँ। अब हेरौँ 2014 युट्युबले सायदै पैसा तिर्ने सिस्टम ल्याउने हो कि होइन। यो चाहिँ प्राप्त समाचार मात्रै हो अहिले, अब मिडियामा छाएको समाचार हो, सायद होला पनि नहोला पनि। हामीले पहिला सुनेको थियौँ फेसबुकले पनि पैसा तिराउँछ भनेर, अहिलेसम्म त्यस्तो गरेको छैन।
अब भन्ने चाहिँ वेट गर्नुपर्छ होइन, 2014 लागेपछि नै थाहा हुन्छ के हुन्छ भनेर।
यो समाचार मैले प्राप्त विभिन्न मिडियामा पाएको समाचार यहाँलाई तपाईँले सुनाए, अब यो सत्य तथ्य कति कहाँ छ सम्म हो त्यो चाहिँ हामीले समयलाई नै पर्खिनुपर्छ होइन।
हजुर, कुरा गर्दा गर्दा अब भन्ने कार्यक्रममा अर्को गीतको पालो भयो।
अर्को गीत मेरो मैले छानेको गीत छ मेरो जीवनमा, हाम्रा अर्का भुटानी कलाकार रमेश दाहालको आवाजमा। यो गीत पश्चात हामी अघि मैले घोषणा गरे अनुसार इन्टरभ्यू बजाउनेछौँ। निकै नै राम्रो इन्टरभ्यू रहेको छ उहाँहरूसँग गरिएको, र देउसी किन खेलियो र देउसीको मुख्य उद्देश्य के थियो भन्ने बारेमा निकै राम्रो तरिकाले प्रकाश पार्नुभएको छ। र मेरो जीवनमा रमेश दाहालको आवाजमा यो गीत सुन्दै रहनु होला, त्यसपछि हामी आउनेछौँ।
हजुर भर्खरै सुन्नुभयो हाम्रो भुटनिस कलाकार
रमेश दाल, रमेश दालको आवाजमा निकै राम्रो गीत मैले भर्खरै मात्रै पाएको थिएँ। श्रोताहरू अलिकति कता कता आवाज क्वालिटी भएन भने तपाईँ यहाँ हामी यहाँबाट माफी चाहन्छौँ होइन, अलिकति हामीले त्यस्तै गीत प्राप्त गऱ्यौँ र यदि राम्रो क्वालिटीको गीत हामी प्राप्त गर्न सके अर्को कार्यक्रममा पनि बजाउनेछौँ। तर पनि निकै सुमधुर गीत थियो यिनीहरू,
एकदमै एकदमै राम्रो थियो र उहाँले यति सानो उमेरमै होइन यो गीत निकाल्नु भएको छ, म्युजिक भिडियो पनि निकाल्नु भएको छ।
म्युजिक भिडियो मैले युट्युबमा हेर्न पाएको थिएँ होइन, निकै राम्रो छ, निकै क्रिएटिभ हुनुहुन्छ र अहिले हामीले हेर्दाखेरि भुटानी सङ्गीत जगत पनि निकै फैलिएको जस्तो देखिन्छ होइन, अहिले युएसमा बढी मात्रामा त्यहाँ नै धेरै पपुलेसन भएकोले कारणले पनि होला धेरै नै म्युजिक इन्डस्ट्री भनौँ न भुटानी म्युजिक इन्डस्ट्री बेग्लै तरिकाले चाहिँ फस्टाइरहेको देखिन्छ, निकै एल्बम निकाल्ने त्यसपछि गीत रेकर्ड गर्ने म्युजिक भिडियो बनाउने दौडधुप चलिरहेको जस्तो लाग्छ। निरुलाई कस्तो लाग्छ?
एकदमै धेरै मैले देखिरहेको छु होइन, र मलाई लाग्छ बिस्तारै बिस्तारै हाम्रो अस्ट्रेलियामा पनि त्यो निक्लिन्छ होला भन्ने चाहिँ आश गरिरहेको छु।
यहाँबाट पनि पक्का पनि निक्लिन्छ, हामीले सुने अनुसार एडलेडका भाइहरू पनि अहिले आफ्नो एल्बम म्युजिक भिडियोमा लागिराख्नु भएको छ होइन, हामी उहाँलाई शुभकामना दिन चाहन्छौँ। र अहिले विशेष गरेर युवा पिँढी चाहिँ म्युजिकमा र सङ्गीत म्युजिक या सङ्गीतमा लागेको देखिन्छ होइन, निकै राम्रो राम्रा राम्रा स्वरका धनी युवा भाइ बहिनीहरू चाहिँ यो म्युजिकमा लागेको देखिन्छ।
हजुर, र यदि तपाईँहरू हाम्रो युवा संसार कार्यक्रम सुनिरहनु भएको छ र तपाईँहरूसँग पनि त्यस्तो कलाहरू छ, तपाईँहरूले आफ्नो एल्बम रेकर्ड गरिसक्नु भएको छ भने चाहिँ हामीलाई युवा संसारमा पठाउन सक्नुहुन्छ होइन, हामी तपाईँहरूको ट्यालेन्टहरूलाई चाहिँ हाम्रो लिसनर्सहरू मार्फत चाहिँ ब्रोडकास्ट गर्नु।
हामी हाम्रो कार्यक्रम उद्देश्य पनि त्यही हो, भुटानी कलाकारका गीतहरू विशेष गरेर अब युवाहरू हुनुहुन्छ भने हामी युवा प्रतिभाहरू इन्टरभ्यू मार्फत भनौँ कसरी उहाँहरूको जीवनी प्रस्तुत गरेर हुन्छ कि इन्टरभ्यूहरू लिएर हुन्छ कि हामी यहाँबाट चाहिँ भरपूर भुटानीसँग सम्बन्धित कार्यक्रम भएकोले गर्दाखेरि हामी भरपूर यहाँबाट चाहिँ प्रवर्धन गर्ने कोसिस गर्नेछौँ होइन। अब चाहिँ हामी तिहार गत हप्ता मात्रै सकियो, हामी अझै पनि कता कता तिहारको धगधगी पनि छ, हिजो पनि एउटा पोस्ट तिहार एउटा तिहारको पूर्व तिहार पछिको कार्यक्रममा हामी संलग्न भएका थियौँ र त्यही कार्यक्रमसँग सम्बन्धित देउसी भैली थियो, हामीले सबैले पनि थाहा पाएँ, एडलेडमा प्रायः प्रायः सबैले थाहा पाए, यो चाहिँ भुटानी शहीदहरूको लागि चाहिँ एउटा इतिहास बनाउनको लागि चाहिँ खेलिएको देउसी थियो। त्यस सम्बन्धी मैले कुराकानी गर्नको लागि दुई व्यक्तित्वसँग समय मागेको थिएँ, उहाँहरूले मलाई समय पनि दिनुभएको थियो र यो मैले यसरी कुराकानी गरेको छु, श्रोतालाई सुनाउनु है।
हजुर, उहाँहरू हुनुहुन्छ,
उहाँहरू को हुनुहुन्छ भन्ने पनि मैले त्यही इन्टरभ्यूमा नै खुलाएको छु होइन, श्रोताहरूले चाहिँ त्यही इन्टरभ्यू सुन्नु होला, कस्तो लाग्छ हामीलाई फिडब्याक दिनुहोला।
हामीले गत हप्ताको कार्यक्रममा एडलेड बासी भुटानी शहीद परिवार तथा अन्य सहयोगीको आयोजनामा सम्पूर्ण भुटानी शहीदहरूको कथा व्यथा संकलन गरी अभिलेख गर्ने उद्देश्यले वेबसाइट निर्माणका लागि अर्थ जुटाउन शहीदहरूका लागि देउसी भैली कार्यक्रमबारे सामुदायिक सूचना प्रस्तुत गरेका थियौं, यहाँहरूलाई थाहै भयो होला। आजको कार्यक्रममा भने त्यही पुण्य कार्यक्रमलाई संयोजन गरी सफल बनाउन खटिएका दुई शहीद परिवारका तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूसँग म कुराकानी गर्नेछु। कुराकानीको मुख्य विषयवस्तु भने आयोजित देउसी भैली कार्यक्रमको मूल्याङ्कन अनि भावी कार्यदिशा वा अब उसो देउसी भैलीबाट उठेको सहयोग सदुपयोग र भावी कार्ययोजनाहरू के रहनेछन् भन्ने बारेमा रहनेछ। आउनुहोस् कुराकानी गरौँ। मोहन गौतम यानि कि उहाँको पूरा नाम हो मनोरथ गौतम र केवी बस्नेतसँग स्वागत छ यहाँहरूलाई कार्यक्रम युवा संसारमा।
धन्यवाद
धन्यवाद।
अब कुराकानी सुरु गर्दाखेरि अघि मैले भनिहालेँ मूल्याङ्कन कार्यक्रमको मूल्याङ्कन रहनेछ भनेर, तपाईँहरूलाई के लाग्छ कस्तो रह्यो देउसी भैली कार्यक्रम, कसरी मूल्याङ्कन गर्नुहुन्छ तपाईँहरू?
यसपालिको जुन प्रकारले हामीले शहीदहरूको विषयलाई लिएर देउसी भैली खेलेका थियौँ, यो विषयलाई प्रायः जसो हाम्रो एडलेडवासी भुटानीहरूले चाहिँ एकदमै सकारात्मक हिसाबमा लिएको हामीले महसुस गरेका छौँ र कार्यक्रम एकदमै सफल भयो, ताकि धेरै लगभग 5 ठाउँ गरेर 107 घरले चाहिँ जुन प्रकारको सहभागिता जनाइदिनु भएको थियो, सँगसँगै हामीले एउटा पार्टिसिपेन्ट चाहिँ 50 जनाभन्दा बढीको एउटा पार्टिसिपेन्ट एउटा ग्रुप थियो र कार्यक्रम एकदमै सफल भयो, हामी एकदमै सन्तुष्ट छौँ।
यसमा के छ हाम्रो केबिजीको भनाइ, के भन्नुहुन्छ तपाईँ?
होइन, सन्तोषजनक सहभागिता देख्दाखेरि म धेरै खुसी छु। यसमा जुन उद्देश्य सहितको हामीले एउटा देउसी कार्यक्रम हामीले सुरु गरेका छौँ, यो देउसी कार्यक्रमको सहभागिता हेर्दाखेरि सबै मान्छेले रुचि देखाएका छन्, सहभागिता राम्रो छ। अब हामीले यो कार्यक्रम जुन सङ्कलित रकम छ हामीले हिसाब किताब गर्दैछौँ र यो हिसाब किताब अब सबै सम्प्रदाय, अब सबै हाम्रा बुद्धिजीवी वर्ग, विभिन्न ग्रुपसँग जोसँग हामी सरकार राखेर हामी सरसल्लाह गरेर यो कार्यक्रम गराएका थियौँ, उहाँहरूसँग फेरि पनि एकचोटि जुटेर यसको उद्देश्यलाई पुरा गर्न हामी जमर्क गर्दैछौँ।
मन्जीलाई एउटा प्रश्न के राख्नु पर्यो भने देउसी भैलीको कार्यक्रमका पुण्य उद्देश्यहरू थिए नै पक्का पनि, अझ थाहा नपाउने हाम्रा श्रोताहरूको लागि चाहिँ अझ एकचोटि प्रकाश पारिदिनुहोस् न, के मुख्य उद्देश्य के थियो?
हाम्रो यसपालिको देउसे भैलीको एउटा मुख्य उद्देश्य भनेको चाहिँ भुटानमा मारिएका शहीदहरूको अहिलेसम्म लगभग विगतको दुई दशकभन्दा बढी समय बित्दा पनि उहाँहरूको एउटा नाम भुटान इतिहासबाट मेटिँदै गएको, अझै उहाँहरूको एउटा इतिहास कायम भइ नराखेको एउटा विषयलाई चाहिँ हामीले गम्भीर सोचेर चाहिँ हामीले अब अहिलेको समयमा पछि बस्नु भएन, अब हामीले यो इतिहासलाई एकदमै कायम गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ हामीले यसपालिको देउसे भैले खेलेको र उठेको रकमले चाहिँ हामीले त्यो देउसे भैलीबाट उठेको रकमले चाहिँ के गर्ने त, कसरी इतिहास कायम गर्ने त भन्दाखेरि एउटा वेबसाइट, एकदमै स्तरीय वेबसाइट शहीदहरूको नाममा चाहिँ खोल्ने अनि त्यसमा चाहिँ शहीदहरूको जीवनी उहाँहरूको इतिहास सङ्कलन गरेर चाहिँ त्यहाँ लेख्ने अनि त्यो हुना त्यो गरेर चाहिँ हामीले यसलाई पूर्ण पार्ने लक्ष्य लिएर यसपालिको देउसे भैले खेलिएको
हो। यति धेरै उत्तम कार्य छ यहाँ, मलाई पक्का पनि लाग्छ सफल हुनेछ। र म केबीजीलाई अर्को के प्रश्न गर्न चाहन्छु भने समुदायबाट तपाईँहरूले यो देउसी भैलीको कार्यक्रम आयोजना गर्दाखेरि कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो र अहिले अन्त्यमा देउसी भैली समाप्त भएपछि कस्तो सहयोग पाउनुभयो, त्यसबारे के भन्नुहुन्छ?
देवीजी, हामीहरूले चाहिँ सबै पीडित हौँ, हामीहरूले सबैले सहयोग गर्नुहुन्छ भन्ने हामीलाई लागेको थियो, किनभने हाम्रो उद्देश्य राम्रो थियो कि भुटानमा टर्चर भएका, भुटानमा मारिएका व्यक्तिहरूको विरुद्धमा त कोही पनि हुनुहुन्न होला भन्ने हामीले लागेको थियो। त्यसले गर्दाखेरि हामी एकचोटि हामी गरौँ, सबै जनजाति, सबै सम्प्रदाय, हाम्रा भुटानी सम्प्रदायहरूबाट सबैलाई चाहिँ सरोकार राखेर इन्टेलेक्चुअल ग्रुपहरूसँग बुद्धिजीवी सर्कलसँग राखेर चाहिँ गर्दाखेरि यो कार्यक्रम इफेक्टिभ हुन्छ, राम्रो पनि छ कार्यक्रम भन्ने लागेर हामी त्यो गऱ्यौँ। अहिले सहभागिता हेर्दा पनि राम्रो छ, एकदमै पोजिटिभ छ, मान्छेहरू सबै सकारात्मक दृष्टिकोणबाट हेर्यो, किनभने हामीले सहभागिता आधारबाट हामी हेर्छौँ कि यो कार्यक्रम राम्रो छ भने उहाँहरूले राम्रो जनाउनु भएको छ, खुसी लागेको छ हामीलाई कुरामा।
मन्जीको के छ भने यसमा
यो विषयलाई लिएर भन्नुपर्दाखेरि चाहिँ जुन हामीले सुरुमा शहीदहरूको विषय यति ठुलो विषय थियो, यो विषयमा त लगभग हामीले मान्छेलाई हामी शहीदहरूको विषयमा यस्तो गर्दैछौँ है भन्ने बित्तिकै मान्छेहरूको जुन प्रकारको एउटा सहभागिता चाहिँ एकदमै आफसे आप आउँछ भन्ने हामीले एक प्रकारले सोचेका थियौँ। लगभग अन्त्यमा आज आएर कार्यक्रम सम्पन्न पनि भयो र हामीले सोचे जस्तो अब पूर्ण रूपमा त कति कुनै काम पनि हुन सक्दैन, तर प्रायः जसो चाहिँ मान्छेहरूको सहभागिता हेर्दाखेरि चाहिँ एकदमै हामी सफल भयौँ, ताकि अब कुनै कारणवशले गर्दाखेरि अब कामको विरामको कसलाई शोक लागेको त्यो हरेक विषयले गर्दाखेरि सबै आउनु सक्नु भएन, तर पनि मान्छेहरूको बाहिर फेरो जुन प्रकारको एउटा भेट्दाखेरि बोलीचाली हुन्छ यो विषयलाई लिएर मान्छेले भन्छ, लगभग एकदमै यो विषयलाई चाहिँ सकारात्मक हाम्रो भुटानीहरू लिएको हामीले महसुस गरेका छौँ।
हजुर, अब देउसी भैली भनेपछि हाम्रो परम्परामा के छ भने अलिकति अर्थ सङ्कलन हुन्छ होइन, अब यो कार्यक्रमको उद्देश्य नै एकदमै पुण्य उद्देश्य रहेको थियो अघि प्रकाश पारिहाल्नु तपाईँले, र अर्थ सङ्कलनको कुरा गर्दाखेरि के भन्नुहुन्छ, कस्तो भयो, तपाईँहरूको अपेक्षा के थियो र अन्तिम आएर कस्तो पाउनुभयो अर्थ सङ्कलनको विषयमा?
हामीले अर्थ सङ्कलनको विषयलाई सुरुमा चाहिँ लगभग हामीले यसो अब वेबसाइट एउटा स्तरीय वेबसाइट निर्माण गर्न जति खर्च लाग्छ त्यति भए पुग्छ, पुगेन भने हामीले फाल्टु फाल्टु खर्चहरू निकालौँ। हामीले पैसाको विषयमा चाहिँ सुरुमा चाहिँ हामीले मनसाय बनाएर त्यो धेरै सोच्ने समय नै दिनौँ, किनभने हामीले चाहिँ एउटा मान्छेलाई यो विषयको चाहिँ जानकारी, यो विषयमा चाहिँ मान्छेलाई जानकारी दिउँ, मजाले सबैले सुन्नु पाउन् भन्ने चाहिँ हाम्रो उद्देश्य थियो। तर अब इन्डाइरेक्टली देउसे भैली खेल्दाखेरि दान उठ्ने, पैसा उठ्ने क्रम त त्यो त हाम्रो परम्परामा चल्दै आएको हो, त्यो भइहाल्यो, र लगभग हामीले अपेक्षा गरेको भन्दा धेरै रकम यसपालि उठेको छ। हामीले
भन्न चाहनुहुन्छ रेडियोबाट?
एकदमै भन्न चाहन्छु, किनभने यो त हामीले पब्लिकमा सबै भुटानीहरूलाई, संसारभरि रहने हाम्रो भुटानीहरूलाई हामीले यो भन्नुपर्छ, त्यो भएर म एकदमै खुसी छु यो भन्नुको लागि। हाम्रो लगभग 5 ठाउँमा हामीले खेलेका थियौँ, जम्मा पैसा उठेको भनेको 32,70 र 15 सेन्ट उठेको थियो हाम्रो डलरबाट है अस्ट्रेलियन डलर त्यति उठेको थियो
निकै नै राम्रो सहयोग जुटे जस्तो मलाई लाग्यो होइन अब यति अर्थ संकलनको पनि कार्य जहाँसम्म देउसी भैलीको कार्यक्रम अन्त भयो अब के काम हुन्छ र अब कसरी के हुनेछ र कसको सहभागिता र सहयोगको अपेक्षा गर्नुहुन्छ केपीजी
अब हामी जुन सहितको परिवारकोबाट चाहिँ सुरु गरिएको कार्यक्रम थियो अब विभिन्न ग्रुपहरूसँग सहयोगी ग्रुपहरूसँग परामर्श गरेर नै यो कार्यक्रम अगाडि बढेको अब हामीले पनि यो अब हामीले जुन सङ्कलित रकम हामीले हिसाब किताब गर्दाखेरि लगभग 3,200 समथिङ
3,270
चाहिँ समथिङ सेन्ट छ यो हिसाब किताब अब हामीले चाहिँ समुदायमा सबैतिर नै यो हिसाब किताबमा तपाईँको रेडियोको मार्फत पनि हामीले विभिन्न सरसल्लाह गरेर पनि हामी उहाँहरूबाट पुर्याउने हामी कोसिस गर्छौँ र अब भावी आगामी दिनहरूमा फेरि यसरी नै हामी विभिन्न ग्रुप सपोर्टिभ ग्रुपहरू भनौँ हाम्रो सम्प्रदायका हाम्रो कम्युनिटीका मान्छेहरूसँग बुद्धिजीवी वर्गका मान्छेहरूसँग चाहिँ हामी फेरि एकचोटि बैठक गर्छौँ र यसलाई अझै प्रष्ट पारेर हाम्रो जुन उद्देश्य छ उद्देश्यलाई प्रष्ट पार्नको लागि हामी फेरि एकचोटि बैठक बस्दैछौँ चाँडै नै हामी बैठक बस्ने निर्णय गर्दैछौँ सम्भवतः अब केही हप्ता शनिबार आइतबारको समयमा हामी उहाँहरूलाई चाहिँ कल गर्छौँ र हामी बैठक बस्छौँ त्यो बैठकले नि एउटा निचोड निकाल्छ
र निकै पुण्य कार्यको कुरा गरिरहेको छौँ हामी होइन र यसभन्दा अगाडि पनि हामीले थाहा पाएका छौँ एक दुईवटा सहिदसँग सम्बन्धित संस्थाहरू अथवा समूहहरू खुलिसके र खुल्छन् पनि होलाहरू यो पुण्य कार्यमा चाहिँ ती समूहहरूलाई चाहिँ कसरी सहकार्य ती समूहहरूसँग कसरी सहकार्य गर्ने चाहिँ सोच्नुभएको छ
हामीले जति पनि भुटानी संस्था मसिनो ग्रुपहरू सङ्गठनहरूसँग चाहिँ हामी त एकदमै सहकार्य गरेर किनभने यो हाम्रो विषय भनेको चाहिँ एउटा सानो ग्रुपको होइन यो त सम्पूर्ण भुटानीहरूको ग्रुप भुटानीहरूको विषय भएकोले गर्दाखेरि त भुटानीहरूको जतिवटा ग्रुप छ उहाँहरूसँग सहकार्य गरेर सबैबाट चाहिँ जानकारीहरू सङ्कलन गरेर हामी एक भएर यो इतिहास हाम्रो बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य छ हामी एकदमै सबै सङ्गठनहरूसँग सहकार्य गर्छौँ
हजुर सहितका परिवारहरू मलाई लाग्छ अहिलेको अवस्थामा संसारभरि नै छरेर बस्नुभएको छ होइन र उहाँहरूसँग कसरी सहकार्य गर्ने उहाँहरूसँग कसरी भेट्ने र उहाँहरूका परिवारको कथाहरू कसरी सङ्कलन गर्ने त्यो विषयमा अलिकति के भन्नुहुन्छ
अब हामीले यो जुन बैठक गर्ने भन्दैछौँ हामी यो बैठकको हामी क्रममा चाहिँ हामी त्यो बैठकमा चाहिँ हामी यस्ता कुराहरू पनि हामी छलफल गर्छौँ र हाम्रो अब 9 कन्ट्री लगभग 9 देशहरूमा चाहिँ हाम्रो भुटानी शरणार्थीहरू उहाँ चाहिँ पुनर्वास हुनुभएको छ अब हाम्रो विभिन्न माध्यमबाट चाहिँ उहाँहरूसँग सम्पर्क गरेर हाम्रो कुनै पनि सहयोगहरू चाहिँ नछुटोस् र यसरी नछुटोस् भनेर चाहिँ हामीले सम्पर्क राख्छौँ नवडै देश सेटल भएको नवडै देशमा भरिसक्दो कुनै पनि सहयोगहरू चाहिँ नछुटोस् र हामीले चाहिँ सम्पूर्ण सहितको विवरण खुल्ने हिसाबले चाहिँ हामी त्यो जुन वेबसाइट बनाउँदैछौँ त्यो वेबसाइट पनि राख्छौँ र पहिला चाहिँ हामी सङ्कलन गर्छौँ त्यसपछि चाहिँ फेरि हामी बैठक बस्छौँ र हामी प्रष्ट हुन्छौँ यस कुरामा अनि मात्रै हामी त्यो कार्यतिर लाग्छौँ
हजुर मन्जीसँग के छ यसको आइडिया कसरी देश विदेशमा छरिएर बस्ने सहित परिवारकालाई कसरी सहकार्य गर्ने कसरी यो कार्यक्रममा सहभागी गराउने
हामीले यो विषयमा चाहिँ लगभग अहिले एडिलेडबाट चाहिँ लगभग परिवार सहित परिवार कति छन् भन्दाखेरि चाहिँ चार परिवार चाहिँ अहिले एडिलेडमा हामीले जान्नमा आएको छ हो र यो अब संसारभरि रहेको सहिदहरूलाई चाहिँ हामीले कसरी समेट्ने भन्दाखेरि चाहिँ हामीले सुरुमै समेट्नु पर्थ्यो तर अब त्यो सबै सम्भव भएन दिउँसै भैलीको हाम्रो प्रोग्राम फेरि संसारभरिको सहित परिवारलाई लिएर फेरि कहाँ कहाँ खेल्ने कसो खेल्ने हामीले त्यो एउटा छोटो समयमा सोचेको हुनाले गर्दाखेरि त्यो प्लानिङमा हामीले एकदमै समस्या भएकोले गर्दाखेरि चाहिँ हामीले सुरु चाहिँ एडलेटबाट गरेका छौँ एडलेटमा चार परिवार हुनुहुन्छ र यो विषयलाई अगाडि बढाउनु इतिहास बढ्नुभन्दा खोज्नुभन्दा अगाडि चाहिँ हामी सबैभन्दा हाम्रो पहिले खोज्ने भनेको चाहिँ सहित परिवार हो हामी सहित परिवार संसारभरिबाट खोज्छौँ अनि खोजेर त्यो सहित परिवारको लिस्ट बनाउँछौँ अनि त्यो कार्यबाट बढाउने भनेको निश्चित लिएर सहित परिवार त्यसमा अरू सहयोगीहरू पनि पछाडिबाट हुनुहुन्छ
निकै उत्तम कार्य र हामीलाई लाग्छ विभिन्न काम गर्दै जाँदा विरोधहरू आउँछन् चुनौतीहरू आउँछन् होइन ती चुनौतीहरू के हुन सक्छन् तपाईँले के बुझ्नु भएको छ र त्यसलाई कसरी समाधान गर्ने
हेर्नुहोस् देवीजी यो कुरामा चाहिँ हामी प्रष्ट हुनुपर्छ अर्काले के गर्छ भन्नुभन्दा पनि हामी के गर्छौँ भन्नेतिर लाग्नुपर्छ
सही बात
पहिला हामी प्रष्ट हुनुपर्छ उहाँहरू अरू कोही हुनुहुन्छ भने उहाँहरू बुझ्नुहुन्छ यो सही काम हो र म चाहिँ अर्कालाई औलाउन चाहन्न र यो औलाउने ठाउँ पनि छैन यो हामी आफ्नो के गर्दैछौँ त्यो उहाँहरूले बुझ्ने हो यो सही काम छ भन्ने हामी बुझ्छौँ
हजुर
यसरी नै प्रश्न हुन चाहन्छु यो एउटा चाहिँ भुटानी शहीदहरूको प्रपर रेकर्डिङ थिएन, अब हामी प्रपर रेकर्डिङ गर्दैछौँ, हाम्रो कार्य यही हो, देउसेको उद्देश्य पनि त्यही हो।
मन्जी के भन्नुहुन्छ
यो चुनौतीको विषयमा? चाहिँ मलाई एउटा यो घडी समयको कुरालाई अलिकति छाउनु मन पर्यो। जस्तै हामीले नचाहँदा नचाहँदै त्यो घडीको काँटा मजाले घुमिरहेको हुन्छ, कोही बेला त्यो घडीको काँटा हामीलाई निन्द्रा लागिरहेको हुन्छ, होइन? त्यो समयलाई चाहिँ हामीलाई अलिकति छोटो भइदियो हुन्थ्यो, रात नकाटिदियो हुन्थ्यो, कोही बेला बिहान छिटै नभइदियो हुन्थ्यो, तर आफसे आफ समय चल्छ। त्यो हाम्रो लागि एक प्रकारको जीवनमा एउटा चुनौती जस्तो पनि हो, तर हामीले त्यसलाई सामना गर्दै गइरहेका हुन्छौँ। हरेक कार्यमा समस्याहरू चुनौतीहरू आउँछन्, त्यो चाहिँ हामीले एउटा बल, मलाई अब अलिकति बल मिल्दैछ है, मलाई अलिकति सहयोग मिल्दैछ भन्ने हिसाबमा चाहिँ हामी लिन्छौँ चुनौतीहरू, समस्याहरू। हामीले त्यसलाई चाहिँ एकदमै सकारात्मक हिसाबमा लिन्छौँ, जसले गर्दाखेरि चाहिँ हामीले एउटा लेसन हुन्छ, भोलि अर्को एउटा राम्रो काम गर्न हामीले सक्छौँ।
र अन्तिममा जाँदा जाँदै के भन्नुहुन्छ, कसलाई सहयोग माग्नुहुन्छ र को कसलाई चाहिँ यो कार्यक्रममा आबद्ध हुन आह्वान गर्नुहुन्छ र यो रेडियो मार्फत के भन्न चाहनुहुन्छ?
म विशेष गरी सम्पूर्ण भुटानी हरूलाई चाहिँ यो विषयमा साथ दिनको लागि एकदमै विनम्र अनुरोध गर्दछु। र विशेष गरी यसपालिको प्रोग्राममा, हाम्रो प्रोग्राममा चाहिँ एकदमै माथिल्लो तहको अब अग्रज व्यक्तिहरूदेखि लिएर चाहिँ बिचको युवा, विशेष गरी हाम्रो युवा भाइ बहिनीहरूले चाहिँ एकदमै खटेर इक्जाम पनि लगभग इक्जामलाई साइड लगाएर बरु एक्स्ट्रा टाइम दिएर पढेर पनि हाम्रो प्रोग्राममा चाहिँ आएर जुन प्रकारको साथ दिइरहनु भएको थियो, हामी विशेष गरी चाहिँ ओल्ड एज सबै सानोदेखि ठुलो मान्छे भुटानीहरू त्यति मात्रै नभएर चाहिँ नेपाली साथीभाइले पनि हामीलाई साथ दिइरहनु भएको थियो, र विशेष गरी हामीलाई नेपाली भुटानी सबैको साथ चाहिँ हामीलाई एकदमै चाहिएको छ, हामी त्यो अपेक्षा गर्दछौँ।
धेरै खुसी छु, हामी खुसी छौँ। अब हाम्रो यो कार्यक्रम कम्युनिटी डेभलपमेन्टकै अर्थ लाग्छ यसमा, हाम्रो मान्छेहरूले, हाम्रो कम्युनिटीहरूले, कम्युनिटीमा रहेका हाम्रा व्यक्तित्वहरूले चाहिँ अब धेरै बुझ्नु भएको भन्ने मलाई लाग्छ, किनभने यो सहभागिता हेर्दाखेरि राम्रो देखेँ मैले सहभागिता, र विभिन्न सबै समुदाय हाम्रो कम्युनिटीको पनि विभिन्न ग्रुपहरू हुनुहुन्छ, साथ दिएको देखिन्छ र बुझ्नु भएको छ उहाँहरूले, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा कम्युनिटी डेभलपमेन्टमा साथ दिनुहुन्छ, उहाँहरूले गर्नुहुन्छ, किनभने आफ्नै खुट्टा टेकेन भने साह्रो गाह्रो पर्छ, त्यसलाई आफ्नो खुट्टा चाहिँ आफूले टेक्नुपर्छ, र कम्युनिटीले कम्युनिटी डेभलपमेन्टको सम्बन्धीमा यो कार्य गर्नै पर्छ, र अरू आउने कार्यक्रममा पनि साथ दिनुहुन्छ भन्ने मलाई लाग्छ। र धेरै धेरै धन्यवाद उहाँहरूलाई, धेरै धेरै धन्यवाद
हजुर, यहाँले कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभयो, यहाँलाई युवा संसारको तर्फबाट म धन्यवाद दिन चाहन्छु।
धन्यवाद देवीजी,
धेरै धेरै धन्यवाद।
हजुर, एकदमै रमाइलो मिठो गीत सुन्नुभयो. यो गीतभन्दा अगाडि चाहिँ इन्टरभ्यू सुन्नुभएको थियो र यो गीत चाहिँ हामीले भर्खरै पाएको हो होइन, र यो गीतलाई चाहिँ गाउनुभएको हो
गाउनुभएको हाम्रा एक भुटानी युवा गायक गायिका दुईजना भन्न रुचाउँछु उहाँलाई. निकै नै उहाँको कला देख्दा म निकै नै आश्चर्यचकित नै भएको छु. उहाँ दुईजना युगल जोडी हुनुहुन्छ. लक्ष्मण एक्लो उदासी भन्न उहाँलाई रुचाउनुहुन्छ र लक्ष्मण गुरुङ हो उहाँको पुरा नाम र उहाँकी श्रीमती हुनुहुन्छ मङ्गली गुरुङ होइन. उहाँहरूले चाहिँ अघि हामीले कुरा गऱ्यौँ नि देउसीको, देउसीमा उहाँहरूको इन्भल्भमेन्ट, त्यसपछि उहाँहरूले देखाउनु भएको साङ्गीतिक कलाहरू देख्दाखेरि चाहिँ मलाई निकै नै उहाँहरूको भविष्य उज्जवल छ जस्तो लागेको थियो.
हजुर, एकदमै धेरै. र यो गीत भनी चाहिँ उहाँहरूले एउटा मुभीको लागि चाहिँ रेकर्ड
गर्नुभएको भन्ने हामीलाई जानकारी दिनुहुन्छ. वान लास्ट ब्रिथ भन्नुभएको छ, एउटा अन्तिम श्वास भनेर भन्नुभएको होला. नेपाली मुभी हो कि अङ्ग्रेजी मुभी हो?
नेपाली मुभी हो उहाँले भन्नुहुँदाखेरि चाहिँ. र यो मुभी चाहिँ रिलिज हुने क्रममा नै छ, प्रोमोहरू चाहिँ आउट भएको छ होइन. र उहाँले चाहिँ पहिलो उहाँहरूको गीतलाई चाहिँ हाम्रो युवा संसार मार्फत चाहिँ अन एयर गर्नु भनेर दिनुभएको.
हाम्रो निकै हाम्रो गर्वको कुरा हो. युवा संसार कार्यक्रमले मुभीमा सम्मिलित गीत पहिलोचोटि यहाँबाट चाहिँ बजाउन पाउँदा हामी धेरै धेरै खुसी छौँ. र यस गीतलाई रचना गर्नुभएको छ छत्र दङ्गालले र सङ्गीत पनि उहाँ स्वयं लक्ष्मण एक्लो उदासी यानि कि लक्ष्मण गुरुङको नै रहेको छ होइन. निकै राम्रो गीत, उहाँहरूको भविष्य उज्जवल छ. उहाँले हिजो मैले उहाँलाई भेटेको थिएँ, उहाँसँग कुराकानी गर्दाखेरि उहाँले अर्को पनि एउटा गजल गाउनु भएको छ, रेकर्ड गर्नुभएको छ. त्यो यदि उपलब्ध भएमा, भेटाउनु भएमा हामीलाई फेरि उपलब्ध गराउँछु भनेर चाहिँ हामीलाई जानकारी दिनुभएको छ होइन.
हजुर, र हामीलाई आशा लाग्छ कि उहाँले आगामी दिनको प्रोग्रामहरूमा चाहिँ कार्यक्रममा उहाँले चाहिँ उहाँको त्यो गजल चाहिँ हामीलाई पठाउनुहुनेछ र हामी चाहिँ त्यो अन इयरमा हामी ब्रोडकास्ट गर्छौँ,
यहाँबाट चाहिँ बजाउनेछौँ होइन. हामी यस्तै अघि नै पनि हामीले कुराकानी गऱ्यौँ. अघि एउटा भुटानी कलाकारको, यङ भुटानी कलाकार जो अमेरिकाबाट हुनुहुन्छ रमेश दाल, उहाँको गीत यस कार्यक्रमबाट बजायौँ भने अहिले अर्को पनि हामीले भुटानी कलाकारकै गीत बजायौँ र उहाँहरूले हामीलाई गीत उपलब्ध गराइदिनुमा लक्ष्मण गुरुङ र मङ्गली गुरुङलाई धेरै
धेरै
धन्यवाद र यस उहाँहरूको भविष्यको लागि हामी उत्तरोत्तर प्रगतिको लागि हामी कामना पनि गर्दछौँ होइन.
हजुर, र त्योभन्दा अगाडि त्यो इन्टरभ्यूको कुरा गरौँ होइन त देवी. जुन चाहिँ तिमीले गरेको थियो एकदमै राम्रो इन्सपिरेसन जुन एडलेडबाट चाहिँ उहाँहरूले सुरु गर्नुभएको छ देउसी भैलो र त्योबाट चाहिँ उहाँहरूले सक्सेस पनि जहाँसम्म पाउनु भएको छ होइन
निकै राम्रो कार्यक्रम भयो भनेर उहाँहरूले पनि इन्टरभ्यूमा पनि बताउनुभयो र त्यो इन्टरभ्यू चाहिँ मैले दुई दिन अगाडि गरेको थिएँ र दुई दिन पछाडि उहाँहरूको एउटा अनौपचारिक रूपमा एउटा मिटिङ बसेको थियो उहाँहरूले मिटिङबाट चाहिँ अब कसरी अगाडि बढ्ने भन्ने चाहिँ खाका तयार गर्नुभएको छ र अब भेटेर त्यसपछि वेबसाइट कसरी खोल्ने वेबसाइट र विभिन्न टेक्निकल एक्सपर्टसँग सल्लाह गर्ने कसरी कस्तो निकाल्दा ठिक हुन्छ नाम के राख्ने भन्ने विषयमा चाहिँ उहाँहरूले गर्ने चाँडै नै छिनोफानो गर्ने भन्ने चाहिँ हामीलाई जानकारी गर्नुभएको छ होइन र निकै उत्तम कार्य सम्पूर्ण विश्वभरि नै जहाँ हाम्रा भुटानीहरू छरिएर बस्नुभएको छ उहाँहरूले पनि सहयोग गर्ने सहयोग गर्नुहुन्छ होला भन्ने चाहिँ उहाँहरूको अपेक्षा रहेको छ
हजुर र यहाँ त सुनिहाल्नुभयो एडलेडमा त्यसरी देउसी भैलो मनाइसकेको छ र अब देवीलाई चाहिँ सोध्न चाहन्छु देवीको चाहिँ तिम्रो चाहिँ कस्तो भयो त देउसी
म चाहिँ अब खासै यसपालि तिहार दसैँ तिहार मनाउनु नभएको कारणले गर्दा म दसैँ तिहारमा त्यति देउसीमा इन्भल्भ होइन तर मैले बाहिर रहेर कति यो जो अघि इन्टरभ्यू लिएको थिएँ मोहनजी र केबीजी विशेष गरेर मोहनजीसँग सहकार्य गरिरहेको थिएँ मैले विभिन्न विषयमा सरसल्लाह लिन दिनको लागि पनि होइन डाइरेक्टली दसैँ तिहार नमनाउनको कारणले गर्दाखेरि मैले देउसी भैलीमा नाचगान गरेर चाहिँ हिँड्न सकिनँ यसपालि मेरो त्यही दुःखको कुरा थियो निरको निरलाई चाहिँ मैले देखेको थिएँ मैले एउटा देउसी भैलीमा नहिँडे पनि हेर्नको लागि म एउटा घरमा गएको थिएँ त्यहाँ निरुलाई देखिरहेको थिएँ डान्सहरू गरिरहेको थिएँ कस्तो
हजुर हजुर म पनि जुन इन्टरभ्यू गर्नु गरेको थियो होइन उहाँहरूसँग नै पार्टिसिपेट भएर चाहिँ उहाँहरूसँग नै हिँडेँ यसपालिको देउसीमा र एकदमै धेरै रमाइलो भयो जुन कार्य उहाँहरूले सुरु गर्नुभएको थियो मलाई एकदमै धेरै राम्रो लाग्यो र हामी युवाहरूले भएर चाहिँ लाग्यो कि हामीले पनि उहाँहरूलाई सपोर्ट गर्नुपर्छ होइन उहाँले इन्टरभ्यूमा पनि भन्नुभयो कि युवाहरूको पनि पार्टिसिपेसन थियो र मलाई लाग्छ कि यस्तो काममा चाहिँ युवाहरूले पनि उहाँहरूलाई साथ दिनुपर्छ किनभने उहाँहरूकोबाट नै हामीले सिक्ने हो र भविष्यमा चाहिँ उहाँहरूले जे कुरा गर्नुहुन्छ होइन र उहाँहरूले के गर्नुभएको हामीले अहिलेदेखि नै जान्दै गयौँ भने हामीलाई फ्युचरमा पनि काम लाग्छ र लाग्छ जुन हाम्रो युवा साथीहरू हुनुहुन्छ उहाँहरूले पनि धेरै इन्भल्भ हुनुभएको थियो र एज म पनि भएको थिएँ एकदमै राम्रो भयो मेरो देउसी चाहिँ उहाँहरूसँग मैले खेलेँ रमाइलो भयो
अब के लाग्छ मलाई भने देउसी मात्र होइन देउसीमा त हरेक साल हुन्छ तर अब उहाँहरूको कार्यक्रम उहाँहरूको जस्तो एउटा उद्देश्य रहेको छ नि त्यो उद्देश्यमा पनि युवाहरूको इन्भल्भमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई किनभने जति शहीदहरू भए भुटानमा जति मारिए मान्छेहरू उहाँहरूको कथा व्यथा चाहिँ कति मलाई पनि थाहा छैन र युथहरूलाई त कति कुरा थाहा छैन के भएको थियो भुटानमा कसरी त्यति धेरैजना मान्छेहरू भुटान सरकारले गोली यानि कि टर्चर दिएर यातना दिएर मार्यो भन्ने विषयमा पनि त्यो जानकारी राख्नको लागि पनि हामीलाई आवश्यक छ जस्तो लाग्छ
हजुर एकदमै धेरै त्यो त डेफिनेटली नै हो अब हामीलाई नै देवीले भनिहाल्यो होइन थाहा छैन कि अब भुटानको त्यो हिस्ट्रीहरू हुन्छ नि अब हाम्रो शहीदहरूको बारेमा र उहाँहरूले चाहिँ उहाँहरूको लागि चाहिँ हाम्रो जुन भुटानमा अथवा नेपालमा जहीँ पनि बस्नुभएको भुटनिसहरू हुनुहुन्छ उहाँहरूको लागि भनेर चाहिँ वेबसाइट खोल्न लागिरहनु भएको छ उहाँहरूलाई सबै सम्पूर्ण इन्फर्मेसनहरू दिनको लागि एकदमै धेरै राम्रो कार्य स्टार्ट गर्नुभएको छ एडलेडबाट र हाम्रो युवा संसारको टिमबाट होइन र हाम्रो युथ सबैको तर्फबाट चाहिँ उहाँहरूलाई धेरै अल द बेस्ट होइन उहाँहरूले गर्नुभएको कार्यमा चाहिँ उहाँहरूले धेरै नै लाभ पाउँदै जानुहोस् भन्ने शुभकामना
दिन चाहन्छु अब निरु हामी धेरै गफ गऱ्यौँ अब त्यस्तै एउटा सामुदायिक सूचना यानि कि कम्युनिटी एनाउन्समेन्ट हामी प्रस्तुत गर्छौँ निरुको हातमा के छ
मेरो हातमा चाहिँ एउटा परेको छ अस्ट्रेलियन रिफ्युजी एसोसिएसनबाट उहाँहरूले चाहिँ एउटा फ्री वर्ल्ड फेस्टिभल अफ म्याजिक भन्नेको लागि चाहिँ उहाँहरूले चाहिँ टिकट फ्रीमा
जादुको लागि
हजुर यो चाहिँ स्पेसली बच्चाहरूको लागि भनेर चाहिँ भनिन्छ होइन तर तपाईँहरू यदि बच्चाहरूको लागि चाहिँ राम्रो हो एकदमै तर तपाईँहरू आफै पनि गएर इन्जोय गर्न सक्नुहुन्छ र टिकट त फ्रीमा नै छ अनि यो कार्यक्रम हुन गइरहेको छ स्याटरडे शनिबार 7th of December 2013 र यदि तपाईँहरू चाहिँ यो फ्री टिकट पाउन चाहनुहुन्छ भने चाहिँ सुशील निरौलालाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँको फोन नम्बर रहेको छ 0881613333 अथवा उहाँलाई मोबाइल नम्बरमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ उहाँको मोबाइल नम्बर रहेको छ 0447055997 फेरि एकपटक भन्न चाहन्छु 0447055997 997 र उहाँले चाहिँ लेख्नु भएको छ यो कमै मात्र टिकट भएको कारणले छिटो छिटो उहाँलाई सम्पर्क गरिहाल्नु होला
त्यसरी जस जो पहिला जान्छ त्यसले टिकट पाउँछ होइन र उहाँलाई सम्पर्क गरेर यदि तपाईँहरू जादु आफ्नो बच्चालाई हाबु पनि जादु हेर्ने अन्तर्राष्ट्रिय क्वालिटीको जादुहरू हेर्ने भने चाहिँ त्यस टिकट लिएर जानुपर्ने हुन्छ कति लाग्छ नि जादु हेरेर आएर घरमा ट्राई नगर्नु डो नट ट्राई दि द्याट होम भन्छ नि अवश्य पनि जादु हेरेर आएर घरमा आफूले ट्राई गर्यो भने चाहिँ अन्यथा हुन जान्छ र उल्टा हुन जान्छ र हामीलाई अलिकति केही दुर्घटना पनि हुनसक्छ भनेर चाहिँ प्रत्येक जादुमा पनि मुनि क्याप्सन दिएको हुन्छ डो नट ट्राई दि द्याट होम भनेर होइन त्यो गर्न पनि आवश्यक छ मेरो हातमा चाहिँ भुटानी समुदायको लागि विशेष गरेर अस्ट्रेलियन रेफ्युजी एसोसिएसनले नै आयोजन गरेको भुटनिस कम्युनिटी प्यारेन्टिङ इन्फर्मेसन सेसनको बारेमा अलिकति जानकारी छ त्यो चाहिँ तीनवटा सेसन आयोजना गरेको छ नोभेम्बर 22 तारिक डिसेम्बर 6 तारिक र नोभेम्बर 29 तारिक नोभेम्बर 22 नोभेम्बर 29 र डिसेम्बर 6 तारिक गरेर तीनवटा सेसन आयोजना गरेको छ पहिलो सेसनको लागि चाहिँ इन्टरनेट सेफ्टी र बालबच्चा र युथ्सहरूलाई चाहिँ कसरी त्यहाँबाट चाहिँ जोगाउने भन्ने हुन्छ त्यस विषयमा इन्फर्मेसन सेसन आराद्वारा आयोजना गरिएको छ हामी इन्टरनेट चलाउँछौँ मात्र इन्टरनेटबाट कसरी जोगिने हामीले विभिन्न समाचारहरूमा पनि देखेका छौँ र विभिन्न साइबर क्राइम्सहरू कमिट हुन्छन् फेसबुक अन्य सोसल मिडिया र अन्य विभिन्न वेबसाइटबाट त्यस्ता क्राइमहरूबाट कसरी जोगिने भन्ने बारेमा चाहिँ पहिलो सेसन रहेको छ नोभेम्बर 22 तारिक 4 6 बजीसम्म र अर्को चाहिँ रहेको छ लागु पदार्थ दुर्बेसनी बाट त्यससँग सम्बन्धित र कसरी बालबच्चाहरूलाई अथवा युवाहरूलाई चाहिँ त्यसबाट टाढै रहन आह्वान गर्ने र त्यसलाई कसरी प्रेरित गर्ने भन्ने बारेमा र त्यसको लागु पदार्थको असरहरू शरीरमा के हुन जान्छ र कस्तो त्यहाँबाट ए अस्ट्रेलियामा त्यस सम्बन्धी नियम कानुनहरू के कस्ता छन् भन्ने विषयमा चाहिँ अर्को सेसन चाहिँ नोभेम्बर 29 तारिक 4 6 बजीसम्म नै आयोजना गरेको छ अस्ट्रेलियन रेफ्युजी एसोसिएसन यानि कि आराले र अर्को अन्तिम चाहिँ के रहेछ भने हेल्दी फुड्स फर स्कुल भन्ने रहेको छ स्वास्थ्य खानेकुराहरू बालबच्चा विशेष गरेर बालबच्चा र टिनेजर्सहरूको लागि चाहिँ कस्तो कस्तो खानेकुराहरू खानुपर्ने र कस्तो स्वास्थ्य सामग्रीहरू किन्न सकिन्छ भन्ने विषयमा चाहिँ किनेर चाहिँ खुवाउने भन्ने खाने भन्ने विषयमा अर्को सेसन रहेको छ डिसेम्बर 6 तारिक 4 6 बजीसम्म नै कहाँ रहेको छ भन्दाखेरि 1225 युथ सेन्टर निकै फेमस ठाउँ होइन 17 वर्ल्ड स्टार स्ट्रिट सल्सबरी सबैले पनि जान्दछन् यो ठाउँ होइन र यसको विशेष जानकारीको लागि चाहिँ पुनः सुशील निरौला जो आरामा कार्यरत हुनुहुन्छ र उहाँलाई सम्पर्क गर्न सकिन्छ 0447055977 सम्पर्क गर्न सक्नुहुन्छ अहिले यहाँहरूलाई थाहै छ होला आराले चाहिँ सल्सबरीमा पनि एउटा अफिस खोलिसकेको छ र त्यहाँ पनि गएर सिधै बुझ्न सकिन्छ के कार्यक्रम हो र कार्यक्रममा जाँदाखेरि के फाइदा हुन्छ भन्ने विषयमा पनि कुरा गर्न सकिन्छ होइन
हजुर र हामीले धेरै इन्फर्मेसन दिइसकेको छ हाम्रो श्रोताहरूलाई पनि अब त धेरै इन्फर्मेसन भइसक्यो भन्नु सक्नुभएको छ होला होइन अब भने चाहिँ तपाईँहरूको मनोरञ्जनको लागि अर्को गीतको पालो भएको छ
अहिले अर्को साङ्गीतिक कोसेली मेरो हातमा रहेको छ तिम्रो न्यानो अङ्गालोमा भन्ने चाहिँ अन्त अग्लिज ब्यान्डको सरुन ताम्रकार र उहाँको साथीहरूको ब्यान्ड छ द अग्लिज ब्यान्ड निकै राम्रो गीत सुमधुर गीत निकै युवाहरूलाई मनपर्ने गीत तिम्रो न्यानो अङ्गालोमा
Sunday
तिम्रो न्यानो अग्लिस ब्यान्डको भर्खरै सुन्नुभयो, हाम्रो ब्याकग्राउन्डमा सानो सुनिरहनु भएको छ। हाम्रो समय कम भएको कारणले गर्दा यो गीतलाई हामीले पुरै बजाउन सकेनौँ। अघि देवीले स्टार्टिङमा भन्दै थियो एउटा गीतको बारेमा जुन एकदमै धेरै फेमस छ अहिले हाम्रो युवा साथीहरूले अथवा युट्युब जसले चाहिँ धेरै चलाउनुहुन्छ होइन, फेसबुकहरू भयो, उहाँले धेरै सुनिरहनु भएको छ सन्डे मर्निङ आई लभ यु भन्ने गीत होइन, र विक बडी लभ यु लभ यु होइन, एकदमै त्यसको बारेमा चाहिँ देवीले इन्फर्मेसनहरू
निरुले सुन्यौ नि होइन,
मैले
सुनेर लास्टसम्म सुन्यौ, फ्राइडे थर्सडे फ्राइडेसम्म सुन्यौ होइन,
मैले सुने
स्याटरडे छैन नि, स्याटरडे छ कि छैन,
छैन होला, मैले त्यो चाहिँ याद गरिन,
स्याटरडे छैन, स्याटरडे छैन, सन्डेदेखि फ्राइडेसम्म छ
सायद, स्याटरडे चाहिँ सायद बिदा होला
छुट्टी भएर। यो गीत चाहिँ मैले पनि भर्खर भर्खरै हेर्न मौका पाएको थिएँ होइन, उहाँ कलाकार हुनुहुन्छ भीम निरौला, उहाँ चाहिँ धनकुटाको हुनुहुँदो रहेछ होइन, नेपाली हुनुहुन्छ, अहिले युकेमा 8 वर्षदेखि युकेमा बसिराख्नु भएको छ, र उहाँले कार्तिक 2 गते मात्र यो 10-15 दिन अगाडि भनौँ न यो चाहिँ भिडियो चाहिँ के अरे युट्युबमा अपलोड गर्नुभएको रहेछ, अनि त्यहाँभन्दा अगाडि चाहिँ उहाँ आफू स्वयं काम गर्ने ठाउँमा पनि उहाँलाई भीम निरौला भनेर चाहिँ त्यति धेरै मान्छेले नचिन्ने अरे, र अहिले चाहिँ रातारात युट्युबमा आफूलाई गीत अपलोड गरिदिए सकेपछि चाहिँ उहाँनिर अहिले एउटा हामी गङनाम स्टाइलको त धेरै नै भयो
हिट्सहरू,
र त्यसपछि अर्को थियो नि इन्डियाबाट कोलाबरी डी जस्तो गीतहरू भाइरल भए जस्तै त्यो गीत पनि नेपालीहरूमा अब अङ्ग्रेजी शब्द भयो भने नेपाली गायकले गाएको कारणले गर्दाखेरि निकै फेमस भएर चाहिँ अहिले इन्टरनेटमा चलिरहेको छ होइन, अहिले अघिसम्म मैले चेक गर्दाखेरि चाहिँ झन्नै 8 लाख नेपालीहरूले चाहिँ 8 लाख नेपाली भनौँ अथवा दर्शक
भ्युअर्सहरूले
चाहिँ हेरिसकेका छन् यो गीतलाई होइन, निकै त्यस्तो खासै केही छैन यो गीतमा, तर पनि एउटा शैली एक प्रकारको छुट्टै शैली अङ्ग्रेजी गीत तर नेपाली लवाजमा नेपाली शैलीमा गएको कारणले गर्दाखेरि निकै चलेको भन्ने विश्लेषकहरूको चाहिँ भनाइरहेको छ होइन, र उहाँ भीम निरौला चाहिँ कलाकारै हुनुहुन्छ, एक ऊ खासै म्युजिक नजान्ने भन्ने व्यक्ति होइन, तर मान्छेले उहाँलाई कस्तो गीत निकालेर चाहिँ कतिजनाले युट्युबमा कमेन्ट हेर्दाखेरि नेपालीको बेजत गर्यो भन्ने खालको कुराहरू पनि त्यहाँ लेखेको मैले पाएको छु, तर उहाँ एउटा म्युजिकको अज्ञानी चाहिँ पटक्कै पनि होइन, किनभने उहाँले पहिला 1 दशक अगाडि नै क्रिएसन र प्रत्येक रात भन्ने एल्बम निकालिसकेका छन्, तर त्यति चलेका छैनन् उहाँका गीत, तर उहाँ समय समयमा आफ्नो म्युजिक करियरलाई अगाडि पनि बढाइराख्नु भएको छ भनेर चाहिँ उहाँले बताउनु भएको छ होइन, त्यस्तै कुरा गर्दाखेरि उहाँले त्यो म्युजिक भिडियोमा एकजना मोडल हुनुहुन्छ, विदेशी नै ब्रिटिस मोडल हुनुहुन्छ, त्यो मोडललाई चाहिँ चिन्नु भएको थिएन अरे, उहाँले पछि 1000 हिट भइसकेपछि मात्रै को रहेछ यो मोडल भनेर हेर्नुभएको भन्ने कुरा चाहिँ उहाँले बताउनु भएको छ, त्यो चाहिँ अब म्युजिक भिडियो कम्पनीले चाहिँ उहाँलाई म्युजिक भिडियो बनाउँदाखेरि चाहिँ दुई तरिकाले, उहाँको आफ्नो तरिकाले र मोडल केटीको चाहिँ अर्को तरिकाले खिचेर चाहिँ ल्याएर जोडेर बनाइदिएको रहेछ, त्यही कारणले उहाँले आफूलाई त्यो केटी चाहिँ को हो भन्ने चिन्नु भएन, तर उहाँ केटीको नाम चाहिँ केटी कोइचुक भन्ने चाहिँ विदेशी हुनुहुन्छ, र उहाँको पनि निकै उत्कृष्ट अभिनय रहेको छ त्यहाँ, र भीम निरौलाको नाच त छँदै नै छ, र हामी अन्तिम कार्यक्रममा आइसक्यौँ युवा संसार कार्यक्रममा, तपाईँले यो गीत यदि सुन्नुभएको छैन भने र हेर्नु भएको छैन भने एकचोटि हेर्नै पर्छ तपाईँले पनि. निरुले पनि अघि भर्खरै मात्रै हेरेको भनेर मलाई जानकारी दिएकी छन् र सम्पूर्ण नेपालीहरूले एकचोटि हेरेर रमाइलो गर्ने खालको गीत छ. मलाई चाहिँ मन पर्यो, एउटा उठपटाई खालको र भिन्न शैलीको गीत मन पर्यो जस्तो लाग्छ मलाई चाहिँ.
हजुर, एकदमै धेरै राम्रो. गीतको बारेमा हामीले धेरै जानकारी पनि पाइसक्यौँ होइन. र मैले चाहिँ देखिरहेको छु यहाँ समयको घडी चाहिँ एकदमै धेरै छिटो छिटो चलिरहेछ र हाम्रो पर्खिरहनु भएको छ भने चाहिँ हामीले बिदा माग्नु पर्ने नै हुन्छ. अर्को हप्ता यिनै सामग्रीहरूको साथ हामी आउने नै छौँ. त्यतिन्जेलसम्मको लागि म निरु
र म देवी पोखरेल बिदा माग्न चाहन्छु र जाँदा जाँदै एउटा गीत हामी छोडेर जानेछौँ सानो म प्रेम लामाको आवाजमा.